मलाई चाहिँ सुरक्षित राख्ने अनि कहाँ कहाँ जानुपर्छ महिनाको लागि कहाँ कहाँ कसलाई भन्नुपर्छ अनि मलाई लिएर कहाँ दौडिनुपर्छ सबै एडभोकेसी फोरमले चाहिँ मलाई सहयोग गर्यो त्यतिखेर अनि अन्तर्राष्ट्रिय मानवाधिकारलाईसम्म यो घटनाहरूको चाहिँ कुरा पुग्यो अनि मलाई काठमाडौँ यो बसन्तपुरमा थिएँ मेरो कोठा त्यहाँ बस्नु भएन म मेरो छोराहरूले बसन्तपुरको स्कुलमा पढ्थे त्यो स्कुलमासम्म देवीका छोराहरू यो स्कुलमा पढ्ने हो भनेर सोध्न गएपछि मेरो दुईवटा छोराहरूले चाहिँ तल गेटमा आएर पालेर सोधेपछि माथिबाट मेरो जेठो छोराले त्यो मेरो नाम लिएर सेनाहरूले सिभिल ड्रेसमा थिएँ अरे मान्छेले सोधेपछि चाहिँ मैले छोराहरूलाई नै सोधे भनेको थिएँ कोही मान्छेले यस्तो तिमीहरूलाई आमाको बुवाको दिदीको नाम सोध्यो भने चाहिँ तिमीहरूले कसैलाई नै नभन्नु हामीलाई चाहिँ यस्तरी खोजिरहेको छ मैले भन्छु जेठ छोरो अलिकति ठुलो थियो त्यतिखेर 10 वर्ष आएको थियो एक वर्ष पछाडि त यहाँ 8 वर्ष पुगेर 12 महिना लागेको थियो अनि मेरो छोरो 6 महिना त्यहाँ भर्ना गराएको थिएँ सानो 5 महिना थियो जब मेरो नाम लिएर चाहिँ त्यो गेटमा चाहिँ एउटा हट्टाकट्टा चाहिँ एउटा मान्छेले सोधेपछि छोराले डराएर पक्कै पनि हामीलाई नै खोज्न आएनहरू भनेर चाहिँ अनि भाइ चाहिँ क्लासमा थियो अरे भाइजीलाई चाहिँ बाबु आइज भनेर झ्यालबाट फाल हालेर अनि त्यो किताब सिताब चाहिँ स्कुलमा छोड्दा चाहिँ टाप अनेर चाहिँ बसन्तपुर आयो मम्मी मम्मी हामीलाई यसरी स्कुलमा सोध्न आयो तपाईँको नाम लिएर यहीँ हो महिना के अरे उसको देवीको छोरा पढ्ने भनेपछि पालेले भित्र बोलाउनु जाँदाखेरिमा त छोराहरू भागिसकेछन् हेर्नुहोस् अनि त्यसपछि अनि मैले मन्दिर म्याडमलाई फोन गरेँ म्याडम म्याडम मलाई यस्तो यस्तो भयो मेरो छोराहरूलाईसम्म स्कुलमा खोज्दै आएँ देवीका छोरा यहाँ पढ्ने हो भनेर म के गरौँ म अब असुरक्षित भएँ भनेपछि तपाईँ ढोकलाएर बस्नुहोस् बेलुका भएपछि ट्याक्सीमा चाहिँ यहीँ बालाटार आउनुहोस् तपाईँको छोराहरूलाई काहीँ राख्ने व्यवस्था मिलाउँला भनेपछि कोपिला म्याडमले चाहिँ यहाँनिर सिभिललाई कुरा गरेर यहाँनिर चाहिँ बेलुका ट्याक्सीमा हामी चारैजना गयौँ एडभोकेसी फोरममा अनि बेलुका त्यहीँ बस्यौँ हामी अनि भोलिपल्ट चाहिँ बिहानै सिभिलको गाडी लिन आयो मेरो छोराहरूलाई अनि हामीलाई पोखरा लाने सल्लाह भयो मेरो बुढालाई कसले पनि चिन्दैन थिए किनकि यो महिनाको बाबु हो भनेर मैले कसैलाई पनि चिनाइनँ त्यतिखेरको जमाना दुईजना लाउने मान्छे गफ गरेर बस्यो भने पनि समातेर चाहिँ लाने बेपत्ता बनाउने अवस्था थियो म चाहिँ एउटा बौलाइको ताल एउटा म्याक्सी लगाएको छ कपाल कोरेको छैन गोडामा चप्पल छैन म महिनाको आमा हो भनेर नचिनिने हिसाबले म कहाँ कहाँ जानुपर्ने हो त्यसरी जान्थेँ पैदल यात्रा गर्थेँ म काठमाडौँभरि हेर्नुहोस् अनि त्यसपछि चाहिँ जुन छोराहरूलाई सिभिलको गाडी लिएर आएपछि ल देवीजी टेन्सन नमार्नुहोस् हामी तपाईँको छोरालाई तपाईँसँगै बसेर राख्छौँ स्कुलमा पनि भर्ना गर्छौँ पढाइलाई पछाडि हटाउनु दिँदैनौँ तपाईँ आफ्नो केसलाई अगाडि बढाउनुहोस् तपाईँको लागि सुरक्षित एडभोकेसी फोरमले गर्छ छोराहरूको लागि हामी गर्छौँ भनेर गाडी लिएर जब तिनीहरू गेटबाट भित्र पसेपछि अब छोरीलाई त्यस्तो ल गरेछ मारेको छ बेपत्त बनाएको छ दुईवटा छोराहरूलाई नै अर्काले लाने भयो अब मैले के हेरेर बस्ने म अब एक्लो भएँ मेरो जिन्दगीमा मैले कसरी मैले पीडा खप्ने भनेर चाहिँ म एकदमै मलाई कस्तो पीडा भयो भने मलाई त्यो सहनै नसक्ने पीडा भयो म धुमधामले त्यो एडभोकेसी फोरममा रोएँ रोएपछि टेन्सन नमार्नुहोस् छोराहरूलाई हामी तपाईँको छोराहरूको भविष्यलाई चाहिँ ओझेल पार्दैनौँ तपाईँ भेट्न आउनु सक्नुहुन्छ छोराहरूलाई पनि कहिलेकाहीँ भेट्न ल्याइदिउँला तपाईँ नरुनुहोस् हामी लैजान्छौँ भनेर फुत्त गाडीमा हालेर दुइटा छोरालाई बिहानै लगे उनीहरूले अनि त्यसपछि हामी बुढाबुढीलाई पनि पोखरा लाने कुरा गरेँ अनि बुढालाई चाहिँ अलिक पछि लाने देवीलाई धेरै गाह्रो छ यहाँनिर बस्नलाई देवीलाई चाहिँ तुरुन्तै लाने भनेर मेरो आमा गाउँबाट काठमाडौँ आउनु भएको थियो अहिले मेरो आमा बित्नु भयो मलाई पोखरा लाने बेलामा मेरो आमा बिहोस परेर रुनुभयो म छोरीलाई पीडा परेको छ छोरीलाई सम्झाउन आएको मेरो छोरीलाई लगेँ कहाँ लान्छन् के गर्छन् भनेर अब नबुझिया बेला थियो त्यतिखेर अनि आमा धेरै दुःखी हुनुभयो म पनि रुँदै रुँदै अनि पोखराको गाडी चढाइदिएँ मलाई कलङ्की लगाएर अनि फोन नम्बर दिएँ अनि त्यहाँ पनि एउटा होस्टेल रहेछ पोखरामा एडभोकेसी फोरमले नै जेलमा भएको आमा बाउको बच्चाहरू राख्ने होस्टेल रहेछ अनि त्यो होस्टेलमा चाहिँ बच्चाहरूलाई पकाउने खुवाउने कपडा धोइदिने सफा गर्ने गर्नुपर्ने अनि बुढालाई चाहिँ अलिक पछि बोलाउने अनि त्यो गेटमा बस्ने त्यो कम्पाउन्डभित्र त्यस्तो काममा पनि भने अब त्यो त्यो सुरक्षित पनि हो नि भन्दा चाहिँ त्यहाँ मलाई लगिदिएँ, भोलिपल्टै लगिदिएँ, गएँ गाडीमा हालिदिएँ, मलाई भाडासाडा तिर्दे अनि म फलान चोकमा ओर्लेपछि त्यहाँ फोन गर्नु मान्छे लिन आउँछन् भने त्यहाँ गएर फोन गरेँ, लिन आएँ अनि गएँ। मलाई त जहाँ गएँ आँसु मात्रै झर्ने हो, मैले त्यो काम गरेको पनि थाहा हुँदैन थियो, उता छोरी छैन, उता छोरा छैनन्, उता श्रीमान छैन, म एक्लो पाएँ। त्यसपछि धेरै दुःखी भयो भनेर श्रीमानलाई पनि दुई महिनापछि उहाँलाई पुऱ्याएको थिएँ अनि त्यो त भन्नै सकिनँ म। अब मेरो छोरीको घटना कसले बोलिदिन्छ, कसले अगाडि बढाइदिन्छ, म यता बसेपछि मलाई मारे पनि मारोस्, म काठमाडौँ नै जान्छु, अरे मेरो छोरी खोजी नगरे कसले गर्छ, मैले नगरेँ म जान्छु भनेर चाहिँ अनि म आएँ सिधै। म चाहिँ यो हिमान राइज अफिसमा पुलचोकमा आएँ अनि त्यहाँ आएपछि मलाई त्यहाँ सुरक्षित राखेँ अनि सबैजना चाहिँ जम्मा भएर कुराकानी गरेँ, मन्त्र मेडमहरू, एउटा विदेशी महिला पनि थियो, अनि त्यो महिलाहरू सबै मिलेर चाहिँ अब के गर्ने, देवी त पोखराबाट आइहाल्यो, मैले जान्न नि भने क्या उनीहरूलाई, मलाई जस्तो गरेर मार्छन् मारौँ, मेरो छोरीको खोजी गर्नुपर्छ, मैले म जान्न पोखरा, मेरो छोरीको केस पछाडि पर्यो भनेपछि अनि अब यिनलाई पनि अब यहाँ कसरी राख्ने त भने उनीहरूको मिटिङ बसेपछि अनि मलाई तिन चार दिन त्यहाँ हिमान राइज अफिसमा राखेँ, ठाउँ खोजेँ अनि पछि मलाई एकजना विदेशीले घर भाडामा लिएर बसेर छ अनि त्यहाँ राख्ने कुरो गरेँ नागपोखरीतिर। अनि उनीहरू दिउँसोभरि उनीहरू अफिस जान्थे, मलाई चाहिँ बाहिरबाट लक लगाएर जान्थे, त्यही भित्रै घुम्ने बस्ने, म गएपछि टेलिफोनको लाइन काट्दै फोन गर्छु सम्पर्क गर्छु भनेर। अनि म एकदम त्यहाँ पनि एउटा बन्दिस कोठामा बसेँ अनि के हुन्छ, अहिले उषा हुनुहुन्छ उषा तिवारी, अनि उनीहरूले मलाई खबर ल्याउँथ्यो कहिलेकाहीँ मन्दिर मेडम जानुहुन्थ्यो। त्यतिखेर चाहिँ रिचार्ड बिनेट भन्ने थियो संयुक्त राष्ट्रसङ्घ मानव अधिकारको, कहिलेकाहीँ उसले खबर लान्थ्यो, कहिलेकाहीँ यो पूर्ण बस्नेत भन्ने हुनुहुन्थ्यो, पूर्ण बस्नेतले बाहिरको घटनाको बारेमा खबर लगिदिनुहुन्थ्यो। अनि मलाई त्यो मान्छे आएर भन्यो भने थाहा हुन्थ्यो, नत्र हुँदैन थियो। तर मन्दिर मेडमहरूले मानव अधिकारको सङ्घ संस्थाहरूले चाहिँ अन्तर्राष्ट्रियलाई चाहिँ गुहारी राखेको रहेछ, महिनाको केसलाई उनीहरूले एकदमै बुझिराखेको रहेछ, सेनाहरूलाई चाहिँ म अन्तर्राष्ट्रियमा कुरो गएपछि महिनाको घटना पुरै उहाँ अन्तर्राष्ट्रिय मानव अधिकारलाई पुगेपछि चाहिँ सेनाको त्यो ब्यारिकलाई चाहिँ सहयोग गर्दो रहेछ अन्तर्राष्ट्रियले तालिमको लागि, त्यो तालिमलाई गर्ने सहयोग रोकिदियो, अनि के कार्यक्रम चाहिँ अन्तर्राष्ट्रिय आउनुपर्ने रहेछ मिटिङमा, त्यो मिटिङ अस्वीकार गर्यो मानव अधिकारहरूले, त्यहाँ हामीले तिमीहरूलाई मान्छे ल्याएर थुन्न मार्नलाई तिमीहरूलाई तालिम दिएको होइन, त्यो एउटा विशुद्ध चाहिँ एउटा तालिम केन्द्र, बाहिर शान्ति सेनामा जानको लागि तालिम गर्ने ठाउँमा तिमीहरूले महिना जस्तो मान्छे ल्याएर बेपत्ता पार्यौ, त्यसको जवाफ नदिएसम्म तिमीहरूको चाहिँ हामी केही पनि विश्वास छैन, तिमीहरूको हामी तिमीहरूले बोलाएको कार्यक्रममा पनि आउँदैनौ, तिमीहरूलाई गर्ने सहयोग पनि गर्दैनौ हामी भनेर अन्तर्राष्ट्रियले दबाब दिएपछि बल्ल हामीबाट गल्ती पो भन्ने भएर अनि मैले ठ्याक्कै साल भन्न बिर्सेँ। नेपालमा लुई शार्पा भन्ने एकजना विदेशी महिला आउनुभयो, त्यतिखेर प्यारजन थापा थियो सेनाको चिफ अनि अन्नपूर्ण होटेलमा चाहिँ उहाँहरूले त्यहाँ भेटघाट गर्ने वातावरण मिलाउनु भएको छ अनि मलाई पनि त्यहाँनिर बोलाइयो अनि मसितै बस्ने एकजना साथीले मलाई त्यहाँ लिएर गयो अन्नपूर्ण होटेलमा अनि गएपछि ए त्यहाँ एकदम धुमधाम चाहिँ खाने पिउने रमाइलो गर्ने दुनियाँ मान्छे क्यामराम्यानहरू पत्रकारहरू सबै मान्छेको भिडभाड रहेछ, सेनाका मान्छेहरू पनि धेरै रहेछन्, प्यारजन थापाले दौरा सुरुवाल लाएर टक्क त्यो हातमा बियरको त्यो गिलास लिएर चाहिँ सबैसित हात मिलाउने हाई हलो रहेछ। म पुगेँ, मलाई पुगेपछि एकजना म्याडमले उहाँ नि हो सेनाको चिफ भनेर भनेपछि अनि सरासरी गएँ मैले ठ्याक्क, नमस्कार हजुर भनेर हात मिलाएँ, हजुरलाई भेट्न पाउनु म एकदम भाग्यमानी आमा रहेछु, हजुर जस्तो मान्छे महान मान्छेसित आज भेट्ने मौका पाएँ मैले, म एउटा पीडित महिलाले तपाईँलाई भेट्ने अवसर मिलाउनु भयो साथीहरूले धन्यवाद भनेपछि यहाँनिर मेरो मुखमा हेरौँ अनि हेरेपछि तपाईँ के को पीडित को पीडित भनेर भन्नु, म तपाईँहरूबाट पीडित भएको महिला हो, म मैना सुनरको आमा देवी सुनर हो भनेपछि मेरो हात चट्ट छोडिदियो ए तपाईँ मैना सुनारको आमा हो, तपाईँ अझसम्म छोरी खोज्दै हिँड्नु भएको छ? तपाईँको छोरीको त छोरी मरिसक्यो भनेर त हामीलाई उहिले यहाँनिर रिपोर्ट आएको छ। तपाईँले अझसम्म लासहरू पाउने तपाईँले छोरीको बारेमा बुझ्नु भएको छैन भनेर सोध्यो मलाई। मलाई खोइ कसैले पनि मलाई चाहिँ त्यो छोरी हामीले लग्यौँ हामीले मार्यौँ भनेर छोरीको बारेमा मलाई कुनैले पनि भनेका छैनन्। छोरीको केही सरसामान पनि मैले पाएको छैन, छोरीको लास पनि मैले पाएको छैन यति मारेको हो भनेदेखि भनेर चाहिँ म एकदमै आफ्नो मनलाई कन्ट्रोल गरेर म बोलिरहेको थिएँ। अनिखेर त उसले के भन्यो भने तपाईँको छोरीलाई त सेनाहरूले चाहिँ त्यो मार्ने नियत नहुँदा नहुँदै पनि यातनाको क्रममा चाहिँ महिनाको मृत्यु भयो, परिवारलाई हामीले उसका लगाएका लुगा फाटो गहना र हामीले सब बुझायौँ भनेर त आएको छ, यो के रहेछ म राम्रोसित बुझेर तपाईँलाई म जानकारी गराउँछु भनेर भन्यो। मलाई कन्ट्याक्ट नम्बर ल्याउनुहोस् भन्यो। हामी जस्ता पीडितसित हामी जस्ता गरिबसित मैले कहाँबाट दिनु नम्बर, मसित छैन नम्बर हजुर। उहाँ मेडमहरूसित नम्बर माग्नुहोस्, उहाँसित कन्ट्याक्ट गर्नुहोस्, उहाँहरूले मलाई भन्नुहुन्छ भनेपछि मन्दिर मेडमले कार्ड दिनुभयो अनि उसले पनि कार्ड दियो। अनि त्यसको एक हप्तापछि चाहिँ पत्रिकामा आयो मैना सुनुवारलाई दोरमोको घटनालाई छानबिन गर्ने समितिले छानबिन गर्दाखेरिमा मैनालाई पनि यातनाको क्रममा चाहिँ मृत्यु भएको। त्यतिखेर संलग्न भएका सेनाहरू निरञ्जन बस्नेत, बबी खत्री, सुनिल अधिकारी, अमित पुन यी चारजनाले चाहिँ मैना सुनुवारको त्यो यातनाको क्रममा यी सेनाहरूको संलग्नले चाहिँ मैनाको हत्या भएको छ भनेर चाहिँ पत्रिकामा दिएपछि सबै मान्छेहरूले चाहिँ मलाई बोलाए, यस्तो खबर भयो। त्यतिखेर चाहिँ मलाई एउटा सेरा भन्ने साथीले मलाई एउटा कन्ट्याक्ट गर्न गाह्रो भयो, दिदी तपाईँलाई म फोन दिन्छु भनेर मैले पहिलो खेप मैले फोन पाएको भने एउटा विदेशी महिला सेरा भन्ने, उसले दोलखामा चाहिँ एउटा थामी समाजको काम गर्छिन् हो, त्यो महिलाले चाहिँ मलाई एउटा फोन दिनुभएको थियो अनि मलाई नम्बर पनि किनेर दिनुभएको थियो। त्यसपछि मलाई कन्ट्याक्ट गरेर चाहिँ सबैले ल देव दिदी यस्तो भयो ल तपाईँ हामी भेट्न पऱ्यो भन्ने भयो अनि मलाई एडभोकेसी फोरममा बोलायो। बोलाएपछि दिदी अब यस्तो भइसकेछ, अब रोएर कराएर अब हुनेवाला केही छैन, अब के गर्ने तपाईँ के चाहनुहुन्छ भनेर मन्दिर म्याडमले मलाई सोध्नुभयो। अनि म बोल्नै सकिनँ बोल्नै सकिनँ धेरै बेर पछि। अनि मैले म्याडम अब उनीहरूले मार्ने चाहना नहुँदा नहुँदै महिना निर्दोष थिए, सेनाहरूले चाहिँ यातनाको क्रममा यसरी मारेको भनेर जब सेनाले यो सार्वजनिक गर्यो अब म सेनामाथि मुद्दा हाल्न चाहन्छु। महिना निर्दोष थिए भनेर बोल्यो नि त होइन, यसरी दोषी थिए भने महिना कस्तो कस्तो कारणले दोषी थिए त, ऊ कुन खालको माओवादी हो, कुन पदको हो, उसले कहाँ कहाँ चाहिँ उसको योजनाले चाहिँ पुलिस चौकी भत्काइयो, उसको योजनाले कति सेना पुलिस मारियो, यो उनीहरूसित म क्वेसन हो मेरो, त्यो जवाफ दिन पऱ्यो उनीहरूले। यति महिना निर्दोष थिए, महिनालाई नचाहँदा नचाहँदै उनीहरूले मारेको थियो भनेदेखि त्यो मार्नै पर्छ भने थिएन नि महिनालाई। म उनीहरूसित चाहिँ उनीहरूलाई उनीहरूले जस्तो मान्छे मार्ने बदलाको भावना म लिन लिन्न, म एउटा मानव हो। उनीहरूले ल नचाहेर पनि मार्यौँ, अब महिनाको परिवारलाई हामी क्षतिपूर्ति दिन्छौँ, हामी चाहिँ जेल हाल्छौँ भनेर जसरी पत्रिकामा निकालेको छ त्यति मात्रैले पुग्दैन। उनीहरूलाई जो मान्छेले सर्वसाधारण मान्छे मारेर कानुन अनुसारको सजाय भोग्छ, अदालतको कठघरमा ऊ भर्नुपर्छ अरूको मान्छेले भने उनीहरूले पनि त्यसै गरेर चाहिँ कानुनी कठघरमा चाहिँ उनीहरू उभिनुपर्छ। र म त्यो गर्न चाहन्छु, यति त्यो गर्न सेना मान्दैन भनेदेखि उनीहरूले 50,000 महासेनानीबाट सहसेनानीहरूबाट 25,000 दिने पीडितको परिवारलाई 6 महिना जेल राख्ने 1 वर्ष बढो रोक्ने भन्ने पत्रिकामा दिएको थियो, म पनि 50,000 तिरेर सेना मारेर म पनि जेल जान तयार छु त्यसो भएदेखि। यदि उनीहरूले त्यति मात्रै गरेर सुख पाउँछन् भनेदेखि मैले नि त सुख पाउँछु नि, म पनि मान्छे मार्न सक्छु नि। त्यति गरेर उनीहरूले सेनाले शान्ति पाउँछ, उनीहरू कानुनी अदालतमा जाँदैन यति भने म पनि सेना मारेर जेल जान तयार छु, होइन भने यो देशको नियम कानुन यदि मान्ने हो भनेदेखि उनीहरूले पनि कानुनी कठघरामा उभ्याउनको लागि म मेरो काभ्रे अदालतमा मुद्दा दायर गर्छु उनीहरूको लागि, र पहिला यो सार्वजनिक गर्छु कि म पत्रकार सम्मेलन गरेर म चाहिँ म अदालत जाँदैछु सेना विरुद्ध भन्न म पहिला पत्रकार सम्मेलन गर्छु, त्यसको लागि वातावरण मिलाइदिनुहोस्, अनि त्यसपछि म अदालतमा मुद्दा दर्ता गर्छु उनीहरूको लागि भन्न मैले भनेपछि, ल त्यसो भएदेखि तपाईँकै कुरोलाई नै हामी सपोर्ट गर्छौँ भनेर, अनि मलाई चाहिँ तिनकुनेमा एउटा के को अफिस रहेछ त्यहाँ पत्रकारहरूलाई बोलाइदिनु भयो, त्यहाँ गएर मैले बोलेँ, सबै अरूले पनि बोले, पत्रकार सम्मेलन गराएर सार्वजनिक गरेर अनि म काभ्रे अदालतमा छोरीको मुद्दा दर्ता गर्न जानुभन्दा पहिला लास खन्ने कुरो भयो हाम्रो महिनाको, पहिला लास खनेर लास देखाइदियो उनीहरूले जुन मानव अधिकारीहरूले, उनीहरूले सार्वजनिक गरेपछि अनि हामीलाई लास राखेको ठाउँ देखाइदियो, ब्यारिक भन्न अलिकति तल्लपट्टि ब्यारिक सेनाहरूले खाने खाना पकाउने भन्दा त्यो कम्पाउन्ड बाहिर चाहिँ मेरो छोरीको लास राखेको रहेछ, जब सेनाहरूले चाहिँ मारेको सार्वजनिक गर्यो लास देखायो, लास उत्खनन गरेर 2063 साल सहित 8 गते मेरो छोरीको लास मैले चाहिँ ब्यारिकबाट लास डाक्टरहरू टिचिङ हस्पिटलबाट अन्तर्राष्ट्रियबाट ल्याएर चाहिँ ब्यारिकबाट लास खनेर मलाई जुन लास खनेपछि त्यो मुजुर्का बनाएर सेनाले मलाई सही गर्न भन्यो, मैले चाहिँ यो पढेर नसुनाएसम्म मैले यहाँ सही गर्दिनँ, किनकि तिमीहरूमाथि हाम्रो विश्वास छैन, नेपाली जनताको विश्वास छैन, तिमीहरूले यहाँ जे पनि लेख्न सक्छौ पहिले पढेर सुनाऊ अनि त्यसपछि म तिमीहरूले उठाएको मुजुर्का म सही गर्छु भनेपछि, अनि पढेर सुनायो बेलुका 7-8 बजे थियो, अनि त्यसपछि लास ल्याएर टिचिङ डाक्टरहरूले सँगै लास लानुभयो, म मेरो कोठामा आएँ, अनि त्यसबाट डिएनएको लागि प्रोसेस भयो, अहिलेसम्म मेरो छोरीको लास टिचिङ हस्पिटलमा छ फरेन केन्द्रमा, मैले दाह संस्कार गरेको छैन मेरो छोरीको। महिनाको याद त जतिखेर पनि आउँछ, म मेरो छोरी सम्झेर दिनको एकपटक नरोएको त दिनै छैन, मैले अलि काममा व्यस्त भएको बेलामा अलि बिर्सिन्छु होला, तर जब एक्लो हुन्छु, जब मेरो घरमा बत्ती बेलुका सुत्ने बेला निभाइन्छ अनि मेरा आँखाहरू खुल्छन् अनि मेरो छोरीको सबै मेरो छोरी जन्मेको दिनदेखिको चाहिँ म मलाई याद आउँछ, अनि मेरो रुँदा रुँदै मेरो सिरानी भिज्छ अनि त्यो रुँदा रुँदै म निदाउँछु प्रत्येक दिन प्रत्येक रात, अनि मलाई हप्तामा 2 हप्तामा 1 महिनामा मेरो छोरी सपना देख्छु, मैले मेरो छोरी जहिले पनि मलाई के भन्छ, मम्मी म तपाईँकै साथमा छु, तपाईँ एक्लो हुनुहुन्न, तपाईँ धेरै दुःखी हुनुभएको छ भन्छ मेरो छोरीले, अनि त्यस्तो सपना देखेर बिर्सिँदा झट्ट बिर्सिन्छु अनि म डाको छोडेर रुन्छु, अनि मलाई मेरो छोरीको धेरैभन्दा धेरै याद कतिखेर आउँछ भने जुन म माइत जाने बेला मेरो छोरीले मेरो माइतमा मैले केही आमाको लागि केही बोकेको थिएँ, मेरो छोरीको जाँच नजिकै आइपुगेको थियो, मेरो छोराहरू साना थिए, टाढाको पानी बोक्नु पर्थ्यो, मेरो छोरीले झोला बोकेर परसम्म पुर्याउन गए एउटा पिपलको बोट छ चाहडाँडा भन्छौँ हामी, अनि त्यहाँबाट म पर पुगुन्जेल चाहिँ देखिने ठाउँ थियो, त्यहाँसम्म मेरो छोरीले झोला बोकेर कालो सुरुवाल बुटे बुटे कुर्था रातो ज्याकेट लाएर मेरो छोरीले झोला बोकेर त्यहाँ गएर मलाई झोला दिएर अनि त्यहाँ बसेँ पिपलको चौतारामा तपाईँहरू जानुहोस् भने, अनि अलि पर गएपछि अनि मलाई बोलाएँ आमा आमा भन्नु बोलाएँ, अनि फर्केर बोलेँ तपाईँ छिट्टै आउनु है आमा, मलाई भाइहरूले पढ्न दिँदैनन्, मैले काम गर्न फुर्सद हुँदैन, भाइहरूले पढ्न दिँदैनन्, मेरो नजिकै जहाँ जहाँ आइपुगेको छ छिट्टो आउनु है आमा, धेरै दिन नभर्नु भन्नु मेरो छोरीले बोलाएको, मलाई त्यतिखेरको जतिखेर नै मेरो छोरीको त्यो आमा आमा भनेर बोलाएको मलाई त्यो झल्को आउँछ, मेरो छोरीले त्यतिखेर लाएर आएको लुगा त्यही लुगामा समातेर लगाएर छ मेरो छोरीलाई,